नमस्कार। चुरे संरक्षणका विषयमा जानकारी र पैरवी गर्ने गराउने उद्देश्यले प्रदेश दुईका तीन जिल्लाहरू क्रमशः धनुषा, महोत्तरी र सर्लाहीका 10 स्वतन्त्र रेडियो स्टेशनहरूसँगको सहकार्य र अर्थ जर्नलिज्म नेटवर्क इन्टरन्युजको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले काठमाडौँ उपत्यकाबाट संरचित कार्यक्रम लहर चुरे र जीवनको दोस्रो केन्द्रीय संस्करणमा तपाईँ सम्पूर्ण श्रोता सहभागीहरूलाई स्वागत गर्दछौ। कार्यक्रम प्रस्तुता म पवन
अनि म सरिता। तीव्र रूपमा भइरहेको चुरे क्षेत्र एवं भूभागको जबरजस्ती दोहनले मानव जीवन र जीव जन्तु, रुख बिरुवा, माटो पानी, ढुङ्गा चट्टान र समग्रमा वातावरणलाई नै सङ्कटमा पारिरहेको र यो खतरा अझै बढ्दै गइरहेको अहिलेको अवस्थामा चुरे क्षेत्रको संरक्षणमा सम्भव भएसम्म सबैलाई जानकार र जिम्मेवार बनाउने उद्देश्यले यो कार्यक्रम संरचना गरिएको हो। यो कार्यक्रम तपाईँले हरेक दुई हप्ता अर्थात् पाक्षिक अन्तरालमा धनुषा, महोत्तरी र सर्लाहीका 10 स्वतन्त्र रेडियो स्टेशनबाट यसै समयमा सुन्दै आइरहनु भएको छ। कार्यक्रमको यो केन्द्रीय संस्करण स्थानीय रेडियोले उत्पादन गरेका तीनै कार्यक्रमहरूको एकीकृत र समष्टिगत स्वरूप हो।
कार्यक्रम लहर चुरे र जीवन केन्द्रीय संस्करणको आजको दोस्रो अङ्कभित्र हामीसँग छन्
चुरे दोहनको चपेटामा परेका धनुषा र महोत्तरीका नागरिकहरूको गुनासो सहितको जनबोली,
चुरे भावरसँग जोडिएका तराई मधेसका तीन जिल्ला धनुषा, महोत्तरी र सर्लाहीको वस्तुस्थितिको बारेमा चुरे वन तथा वातावरण क्षेत्रका अनुसन्धाता डाक्टर विजय सिंहसँगको अन्तर्वार्ता,
मानव तथा अन्य जैविक विविधताको अस्तित्वका लागि चुरे संरक्षणको महत्वका विषयमा राष्ट्रपति चुरे संरक्षण कार्यालयका प्राविधिक राजधन राईसँगको कुराकानी,
अनि जबरजस्ती चुरे दोहनले मानव तथा अन्य जैविक विविधतामा पार्ने असरहरूका बारेमा तयार पारिएको एक सन्देशमूलक सामग्री
र साथमा अन्य लोकहितकारी सन्देशहरू पनि हामी अबको करिब आधा घण्टा हामीलाई सुनेर साथ दिनुहोस् है।
सहभागी श्रोता, प्रकृतिको नियम अर्थात् प्राकृतिक चक्रका बारेमा हामीले कहीँ कतै भन्दै सुन्दै आइरहेका छौँ। प्रकृतिले हामीलाई हावा, पानी, माटो, ढुङ्गा, वनस्पति, बोट बिरुवा, चट्टानसँगै विभिन्न खनिज पदार्थहरू दिएको छ। प्रकृतिमै घना जङ्गल र अग्ला पहाडहरू पनि छन्। प्राकृतिक चक्र अनुसार माटोलाई ढुङ्गाले अड्याएको छ भने ढुङ्गा माटोलाई बोट बिरुवाले अड्याएको छ। तिनै बोट बिरुवाको आडमा अग्ला पहाडहरू छन् अनि तिनै बोट बिरुवाको छहारीमा आड लिँदै पशु पंक्षी, जीव जन्तु र अन्य प्राणीको जीवन चलिरहेको छ। यस अर्थमा मानवीय जीवन पनि प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको छ, अर्थात् प्रकृति छ र त हाम्रो जीवन छ।
हो, यति धेरै महत्व बोकेको प्रकृतिलाई पछिल्लो समयमा मानव बस्तीले कष्टकर बनाइरहेको हामीले देख्दै सुन्दै र भोग्दै आइरहेका छौँ। अर्थात् माटो, ढुङ्गा चट्टान र बोट बिरुवा मिलेर एकअर्काको आड भरोसामा चिटिक्क सजिएको प्रकृति हाम्रो जबरजस्ती कटानी तथा दोहनका कारण कुरूप बनिरहेको छ। विशेष गरी चुरे र भावर क्षेत्रको प्रकृतिमा अव्यवस्थित ढुङ्गा गिटी बालुवाको निकासी तथा कटानी, वन विनाश, चरीचरण जस्ता कार्य गर्नाले यसको प्रत्यक्ष नकारात्मक असर तराई मधेसका बस्ती तथा समुदायमा देखिएको छ। यिनै असरहरूका बारेमा रेडियो धनुष धनुषा र रेडियो गौशाला महोत्तरीका हाम्रा स्थानीय सहकर्मीहरूले धनुषा र महोत्तरीका स्थानीय बासिन्दाहरूसँग कुराकानी गर्नुभएको छ। सोही कुराकानी सुनौ यो जनबोलीमा।
पदम कुमारी राणा, गणेशमान चारनाथ। हजुर, हामीलाई पानीको धेरै समस्या, धाराको पानी ल्याएको थियो, खोलाको बालीहरू लगेर अहिले हामीलाई पानी खानु पाएको छैन। ऊ इनारमा भरेर टोइलेट गनाएर बसेछ।
अमर बहादुर मगर, म सबै फुलबडिया धनुषा। धेरै गाह्रो, अब यो उत्खन्न भएपछि त पानी झन् तल तल जान्छ, यहाँ आउँदै आउँदैन पानी, होइन। अब यो यहाँको ढुङ्गा बालु उत्खन्न भइरहेछ। हामीहरूको खेत अहिले भनौँ न 10-12 कट्टा हामीहरूको खेत यहाँबाट कटान भइसक्यो यसै पालि बर्खामा। खतरा त अब हेर्नुहोस्, एउटा बाढीमा आयो भने 2 लग्गी चाहिँ के अरे खेत काटेकै छ। अब गइएको छैन, भनिएको छैन, अब आफू एक्लैले भनेर पनि सुनवाई हुँदैन। अब अरू गाउँलेलाई भनौँ भने कोही जाँदैन। ठेकेदारहरू त के अब यहाँबाट राति चाहिँ ट्र्याक्टर ल्याएर गन्द्राङ गन्द्राङ आवाज आइरहेको छ के ढुङ्गा ढुङ्गा लोड गरेर लगेको।
मेरो उषा मगर, सबै फुलबरिया, वडा नम्बर 1, गणेशमान चारनाथ नगरपालिका। पानी आएपछि हामीलाई त्यो धारा सबै खोलाले बगाएर लान्छ। त्यो पानी नआउँदाखेरि मात्रै त्यही पनि तान्छ, पानी आएपछि त्यो खोलाले सबै बगाएर नालै लगिदिन्छ।
मेरो नाम भक्तमाया थापा मगर हो। मेरो घर चाहिँ सबै फुलबरिया वार्ड नम्बर 1, गणेशमान चारनाथ नगरपालिकामा पर्छ। यो बर्खा भएको कारणले चाहिँ इनारके पानी ल्याउँछ, तर यो माघ फागुन भएपछि चाहिँ पानी सुक्छ। पानी लिन चाहिँ खोली जानुपर्छ, साइकलमा डब्बाहरूमा लिएर आउँछ।
पूर्ण बहादुर निजार, समस्या त्यही त हो नि, पानीको समस्या छ। खोला नालाले कटानी गर्छ, अलिअलि भएको जथा जमिन पनि।
नमस्ते, मेरो नाम विष्णुमाया बलम्पाकी, मेरो घर सफी फुलवडिया, गणेशमान चारनाथ नगरपालिका 1। हाम्रो गाउँमा चाहिँ धेरै पानीको अभाव छ। अब गएर माथि उसमा अब नेताहरूलाई उहाँहरूलाई भने अब अलिअलि आश देखाउनु हुन्छ, अब बनाइदिनु हुन्न। हाम्रो खोलामा पनि अब के अरे ढुङ्गा लाने, उयो टियरहरू लाने, अनि हाम्रो खेतहरू काटिरहेको छ खोलाले, कति बिजोग छ। त्यही पनि अब भोट लिने बेलामा यस्तो गर्छु, अब खाने पानी हामी व्यवस्था मिलाइदिन्छु, सबै बनाइदिन्छु भन्नुहुन्छ, अब खोइ हामीलाई जहिले त्यतिको त्यतिकै छ।
हम अजय कुमार शाह, गौशाला नगरपालिका वार्ड नम्बर 1, रामनगर से। जे अभी के अवस्था में चूरे क्षेत्र बेसी से बेसी दोहन, उत्खनन या विनाश होबे के मुख्य कारण सब ये है कि स्थानीय सरकार सब है, क्याकि अभी के अवस्था में चूरे क्षेत्र अंतर्गत नदी नाला सब के ठेका स्थानीय सरकार लगबै छै, या मापदंड के हिसाब से 3 फीट मात्र उत्खनन करे के नियम रहला के बादो 30 फीट तक उत्खनन करबै छै। तेने एगो क्रोसर स्थापना करवला खोला में क्षमता से बेसी क्रोसर सब खोलल जाय छै।
जी, हमर नाम नितेश यादव भेल, हमर घर सोनमा वार्ड नंबर 7 सुंदरपुर में भेल। अभी के समय में चूरे क्षेत्र अत्यधिक दोहन तथा विनाश होय के मुख्य कारण जै क्षेत्र में एगो दुगो क्रोसर के प्रयोग होय के चाही क्षमता है, ओय क्षेत्र में 5-6 गो क्रोसर चलबै छै आ बेसी से बेसी खोला सबके उत्खनन करबै छै। हमर मुख्य कारण ये सब बुझाइए।
आफ्ना गुनासा र अनुभवहरू बताइदिनु भएकोमा तराई मधेस स्थित धनुषा र महोत्तरीका नागरिकप्रति आभारी छौँ। सहभागी श्रोता, तराई मधेसका अधिकांश समुदाय खेतीपाती र कृषिमा निर्भर छन्। दिनरात खेतबारीमा खटिएर उब्जाएको अन्नपातले उनीहरूको जीविकोपार्जन भइरहेको छ। कोही निर्वाहमुखी खेतीमा आबद्ध छन् भने कसैले आफ्नै खेतबारीलाई व्यावसायिक आय आर्जनको माध्यम पनि बनाएका छन्। समग्रमा भन्नुपर्दा तराई मधेस क्षेत्रलाई देशकै अन्न भण्डारको रूपमा पनि चिनिन्छ। तर वर्षेनी आउने बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपले खेतीयोग्य जमिन बगाएर बगर बनाउँदै लगेपछि यस क्षेत्रका किसानहरू चिन्तित छन्।
त्यति मात्र होइन, खानेपानीका मुहान सुक्ने, सिंचाइको अभाव, जलवायु परिवर्तनका कारण सोचे जति अन्न बालीहरू उब्जाउ नहुने, वर्षातको समयमा नदीले आफ्नो बाटो मोडेर बस्ती तथा समुदाय डुबानमा पार्ने, जसले गर्दा ठूलो जनधनको क्षति हुने जस्ता समस्या विशेष गरी तराई मधेसका समुदायले भोग्दै आएका छन्। यी सबै समस्या चुरे क्षेत्रको जबरजस्ती दोहनको उपज हो। यसै सेरोफेरोमा चुरे र भावरको दोहनले तराई मधेसका समुदायलाई नै किन बढी मारमा पार्छ त बताउँदै हुनुहुन्छ चुरे वन तथा वातावरण क्षेत्रका अनुसन्धाता डाक्टर विजय सिंह। कुराकानीमा हुनुहुन्छ सहकर्मी उपेन्द्र।
प्रदेश 2 समग्र कुरा गरौँ न, यी 8 जिल्लाको समग्र एउटा सरस्वती तस्विर कस्तो छ?
मैले अध्ययन गरेकोमा पर्सा जिल्लामा चाहिँ पर्सा राष्ट्रिय निकुञ्ज छ, पहिले पर्सा वन्यजन्तु आरक्षण चाहिँ थियो, अहिले राष्ट्रिय निकुञ्जमा परिवर्तन भयो। पर्सा राष्ट्रिय निकुञ्जले गर्दाखेरि तलतिर पर्सा किनभने त्यसमा चाहिँ मान्छेले जथाभावी गर्न पाएको छैन, गाईबस्तु जरिसम्म गर्न पाएको छैन, जथाभावी आगो लगाउन पाएको छैन। राष्ट्रिय निकुञ्जमा आर्मी लगायत सबैले संरक्षण गरेको हुनाले त्यसका चाहिँ कलाहरूको चढाइ चाहिँ तलतिर बन्न पाएको छैन पर्सा जिल्लाको खास तरिकामा। त्यसपछि सँगसँगै अहिले त अब यो 12 जिल्लामा पनि त्यो अलिकति एक्सटेन्सन गर्यो, निजगढको जुन रोड छ नि त्यो खासै त्यहाँसम्म चाहिँ भएको छ। त्यसले गर्दाखेरि त्यसमा चाहिँ पानी मलासँग चाहिँ 12 चाहिँ त्यो त्यसको खोलाहरूमा हुन्थ्यो, अहिले पनि हेर्न सक्नुहुन्छ त्यहाँको पानी त्यहाँ खोलाहरूमा छ। र खोलाको तराईमा खासै कुनै किसिमको 50 वर्षको चाहिँ त्यहाँ बस्नु हो भने पनि त्यहाँको कलाको चौडाइ चाहिँ त्यति खासै वृद्धि भएको देखिँदैन। जबकि त्यहाँदेखि पूर्व सम्मानको हरेक कलाको त्यसपछि यो बारा भयो, रफत भयो, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सत्तरी यी सबै जिल्लाहरूमा चाहिँ कलाको चौडाइ विगत 50 वर्षको अध्ययन गर्नुभयो भन्दाखेरि कम्तीमा 3-4 गुणा, 5 गुणा, 6 गुणासम्म चाहिँ बढेको छ कलाको चौडाइ र त्यसबाट लाखौँ बिघा जमिन चाहिँ विनाश भएको छ। र अहिले पनि चुरे संरक्षण विकास समितिले अथवा लोकल एनजिओले जो अलिकति संरक्षणका कामहरू गरेका छन् त्यसमा चाहिँ फेरि हजारौँ बिघा जमिन फेरि उसले चाहिँ रिकभर गरेर रिक्लेम गरेर फेरि कृषिको रूपमा अथवा वन जङ्गलको रूपमा परिणत गरेको छ। त्यसैले जहाँ चाहिँ संरक्षण राम्रो चुरे क्षेत्रको माथिल्लो क्षेत्रमा राम्रो भएको छ त्यहाँ चलतिर पानी पनि राम्रो छ, जङ्गलको संरक्षण पनि राम्रो भएको छ, जीव जन्तुको पनि त्यहाँ चाहिँ हेर्नु हो भनेदेखि जीव जन्तुहरूको वृद्धि भएको छ। तर जहाँ चाहिँ यो संरक्षण गर्न सकेको छैन त्यसको स्थिति भयावह छ।
पत्रकार र सञ्चार कर्मीहरूले महोत्तरी, धनुषा र सर्लाहीको कुरा गर्दा उनीहरूले कोसँग यस्तो किसिमको सेवा लिन सक्छन्? डाटा तथ्याङ्कमा अथवा केही त्यो संरक्षण सम्बन्धी कुरामा टेवा पुर्याउन कहाँ गएर केही न केही यो सम्बन्धी सेवा र रिसोर्सेस प्राप्त गर्न सक्छ?
यो वन क्षेत्र चाहिँ हेर्ने प्रदेश सरकारले मात्रै चाहिँ हेर्न पाउने अधिकार है। त्यसैले यो चुरे क्षेत्रको प्रोग्राम पनि यो पोहोर साल हो कि फरार साल एक साल चाहिँ स्थानीय सरकारलाई चाहिँ सबै बजेट चाहिँ दियो राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिले। त्यसमा कतिपय ठाउँहरूमा जस्तो महोत्तरी चाहिँ राम्रो काम गरेको मैले पनि मैले हेर्ने अवसर पाएँ। तर स्थानीय सरकारको सहकार्य बिना चाहिँ यो चुरे संरक्षण विकास समिति पनि गर्न अहिले सम्भव देख्दैन। र प्रदेश सरकारले मात्रै चाहिँ सबै ठाउँमा योजना बनाएर किनभने नदी प्रणाली सिस्टममा यो जानुपर्छ अथवा सब वाटरसेड म्यानेजमेन्ट सिस्टममा चाहिँ जानुपर्छ भन्ने कुरोहरू छ। अब एउटा नदी प्रणालीमा हजुरले हेर्नु भन्दाखेरि 3-4 यो गाउँपालिका नगरपालिका वा 2-3 जिल्ला समेत पर्ने रहेछ। त्यसमा चाहिँ समन्वयको अभाव छ। अहिले चाहिँ त मुख्य प्रदेश सरकार नै हो यसको लागि जिम्मेवारी र त्यससँग सम्बन्धित वन भू संरक्षण स्थानीय सरकारको मुख्य भूमिका हुँदा हुँदै पनि यसमा चाहिँ इग्नोर गरिएको उहाँहरूको रोललाई। अब यसमा चाहिँ हजुरले सम्पर्क गर्नुभयो भन्दाखेरि एउटा चाहिँ वन कार्यालय अथवा भू संरक्षण कार्यालय सेको वन सामुदायिक वनहरू हो कम्युनिटी वनहरू र नदी प्रणालीसँग सम्बन्धित ढुङ्गा गिटी बालुवाको उत्खननको लागि चाहिँ सम्बन्धित गाउँपालिका र नगरपालिका नै यसमा चाहिँ जिम्मेवार छ र वनसँग सम्बन्धित जुन प्रदेश सरकार छ त्यहाँबाट हजुरहरूले त्यो लिन सक्नुहुन्छ जानकारी। र केही एनजिओहरू चाहिँ सक्रिय रूपमा काम गरिरहेका चाहिँ छन्। त्यसैले त्यो एनजिओहरू जो यसमा इन्भल्भ छ म धनुषामा पनि मैले देखेँ, महोत्तरीमा पनि छ, त्यस्ता एनजिओहरूसँग सम्पर्क गरेर यस सम्बन्धी जानकारीहरू किनभने यो चुरे संरक्षण मूल समस्या भनेको अपस्ट्रिम डाउनस्ट्रिम लिङ्केज हो। माथिल्लो र तल्लो तटीय अन्तर सम्बन्धको आधारमा मात्रै चुरे संरक्षण गर्न सकिन्छ। त्यसैले अपस्ट्रिम डाउनस्ट्रिम त यो कुनै पनि खोला नदीको माथिल्लो तटीय र तल्लो तटीय सम्बन्ध जबसम्म समग्रमा एकीकृत रूपमा हेर्न सकिँदैन। खालि वन मात्रै हेरेर पनि नहुने, पानी छ, कृषि छ, पशुपालन छ, पानी फेरि सबैसँग सम्बन्धित कुरो भएको हुनाले सिँचाइसँग कुरो हो र खाने पानीसँगको कुरो छ यसमा। त्यसैले यी विभिन्न निकायहरू चाहिँ छन् यसमा। त्यसैले एकीकृत रूपमा चाहिँ हजुरले यो यसको चाहिँ अध्ययन गर्नुपर्छ र त्यसअनुसारको चाहिँ प्रोग्रामहरू लिएर जानुपर्ने रहेछ। यी विभिन्न निकायहरू चाहिँ छन्। अहिले चाहिँ अब स्थानीय निकायलाई चाहिँ इग्नोर गर्न सक्ने स्थिति चाहिँ छैन।
यसमा वडाध्यक्ष, मेयर र उपमेयर लगायतका पदाधिकारीले के गर्न सक्छन् आफ्नो अहिलेको पालिकाको जुन उपलब्ध संसाधनबाट?
अब मेयर उपमेयरज्यूहरू चाहिँ यो नीतिगत कुराहरूमा चाहिँ उहाँहरूको रोल छ। समन्वय अनुगमनमा मेन चाहिँ रोल हुन्छ भन्दाखेरि यो कार्यान्वयनको लागि मुख्य रूपमा चाहिँ वडा र उहाँसँग सम्बन्धित जुन कर्मचारीहरू छन् अथवा अरू निकायका चाहिँ कर्मचारीहरू हुनुहुन्छ उहाँहरूको ठुलो रोल छ।
हस्, डाक्टर विजय सिंहज्यू धन्यवाद।
बहुत बहुत धन्यवाद।
आफ्ना महत्वपूर्ण भनाइहरू राखिदिनु भएकोमा चुरे वन तथा वातावरण क्षेत्रका अनुसन्धाता डाक्टर विजय सिंहलाई धेरै धन्यवाद। उहाँले भन्नुभए जस्तै चुरे क्षेत्र संरक्षण मानव तथा अन्य जैविक विविधताको अस्तित्व रक्षाका लागि अत्यन्तै महत्वपूर्ण छ।
चुरे क्षेत्र संरक्षणको पहिलो दायित्व सरकारको हो। यसका लागि केन्द्रीय प्रदेश र स्थानीय सरकार बीच व्यवस्थित समन्वय हुन जरुरी छ। यसका साथै वन तथा भू संरक्षण कार्यालय अन्य विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले पनि यसको संरक्षणमा चासो दिन आवश्यक छ। चुरे क्षेत्र संरक्षणको लागि अहिले त देशका विभिन्न संयन्त्रहरू पनि सक्रिय रूपमा लागिरहेका छन्। यही सेरोफेरोमा रेडियो जनकपुरका पत्रकार शीतल शाहले राष्ट्रपति चुरे संरक्षण कार्यालयका प्राविधिक राजदन राईसँग कुराकानी गर्नुभएको छ। सोही कुराकानी सुनौ अबको पालोमा।
चुरे संरक्षण गरेर हेर्नु अब फाइदा भन्ने कुरो त यसो हो। मुख्य कुरो भनेको चाहिँ जस्तो तपाईँको एउटा कुरा भनेको चाहिँ डाइरेक्ट देखिने भनेको त्यहाँको चाहिँ डिपोजिसन कन्ट्रोल हुने भयो। जस्तो अहिले त धेरै त्यहाँ भोछ्या भइरहेको छ नि,
हजुर हो
होइन। चुरे त आफैमा के भन्छ भने जस्तो संसारको जति पनि पहाडहरू छन् त्यो पहाडहरू मध्येको सबैभन्दा फ्रेक्जाइल एरिया अथवा कमजोर एकदम संवेदनशील पहाडहरू मध्ये अथवा त्यस्तो क्षेत्र हो भनेर भन्छ गएर होइन यो भूगर्भ विज्ञानले।
हजुर हजुर।
अनि त्यसो भएपछि अब त्यसलाई संरक्षण गर्दाखेरि त सो त अब त्यो चाहिँ के हो भने त्यहाँको जतिको चाहिँ एउटा क्षयकरण गर्ने डर छ त्यसलाई अब कम गराउँछ। अब त्यसले गर्दा सो त फाइदा हुने नै भयो।
हजुर।
मुख्य कुरो भनेको जस्तो त्यहाँबाट चाहिँ भोछ्या भइरहेको हुन्छ, त्यो भोछ्याले चाहिँ त्यसको डिपोजिसन चाहिँ के भन्छ भने जस्तो माथि पहाडमा खोलिने चुरेमा खोलिने आएर चाहिँ तल तराईमा चाहिँ त्यसले जस्तो नदीको सतहहरू उकास हुने हुन्छ होइन। त्यसले त कति क्षति पुऱ्याएको छ भने त हामी सबैले देखेकै छौँ।
हजुर हजुर।
अब त्यो सबभन्दा ठुलो कुरा त्यो कन्ट्रोल हुने भयो। अनि अर्को कुरा भनेको जस्तो पानीको स्रोतहरू संरक्षण हुने भयो। अनि अर्को कुरा भनेको चाहिँ अब जस्तो वनकै कुरा पनि त्यसले चाहिँ संरक्षण गर्ने भयो होइन। त्यो वन पनि संरक्षण हुने, माटो पनि संरक्षण हुने, पानी पनि संरक्षण हुने, अब खोलाको कटानहरू पनि नियन्त्रण हुने हुँदाखेरि त त्यसले त अब त्यसले अब जस्तो कति वातावरणीय अरू चाहिँ आर्थिक सामाजिक पोजिटिभ काम गर्छ भन्ने त तपाईँ हामी जसले पनि देख्न सक्ने कुरा हो शीतल सर होइन।
चुरेको महत्व के छ, यसको संरक्षणको दायित्व चाहिँ कस कसलाई जान्छ सर?
अब चुरेको महत्व त जस्तो अब चुरे किन महत्वपूर्ण छ भन्दाखेरि चाहिँ जस्तो अब यो के भन्छ भन्दाखेरि भनेको चाहिँ जस्तो अब तराईको सबैभन्दा जस्तो पानीको स्रोत ठुल्ठुलो नदीहरूभन्दा बाहेक दोस्रो भनेको चाहिँ तराईको अधिकांश पानीको स्रोत भनेको चुरे नै होइन। अनि त्यसपछि भनेको अर्को कुरा भनेको तपाईँको अरू गरी यो जस्तो काष्ठहरू गरी काष्ठ वन पैदावार हुन्छ नि, जस्तो जङ्गलजन्य जति पनि यो वनजन्य पदार्थहरू हुन्छ नि त्यसको आपूर्ति गर्ने ठाउँ पनि तराईको लागि तपाईँको चुरे हो होइन। त्यसपछि अर्को तपाईँको के हो भने अब यसमा चाहिँ जस्तो यसको चाहिँ अन्तर्देशीय एउटा कोरिडोरको रूपमा पनि जस्तो चुरे छ होइन। त्यसले चाहिँ जस्तो वन्यजन्तुहरू चाहिँ जस्तो नेपाल भारत बङ्गलादेश को बिचमा चाहिँ ओहोरदोहोरो गर्ने एउटा चाहिँ कोरिडोर पनि मान्छ। अनि अर्को चाहिँ जस्तो ए यो भनेको चाहिँ कस्तो भन्छ भने यो उष्ण क्षेत्र अथवा यो तातो जलवायु भन्छ नि, अब तातो जलवायुकोमा पाइने जति पनि वनस्पति र वन्यजन्तुहरू छन् तिनीहरूको चाहिँ एउटा उत्पत्ति स्थल जस्तो पनि मान्छ क्या जस्तो यो चुरेलाई चाहिँ। त्यसो भए यसको इम्पोर्टेन्स त अब त्यतिकै पनि यसको कति महत्त्व हो भन्ने कुरा त देखिन्छ होइन। होइन यो चाहिँ जस्तो अर्को कुरा तपाईँको चाहिँ जस्तो चुरेले नेपालको करिब 37 जिल्लालाई छुन्छ होइन। अब यो देश अहिले अब सङ्घीय प्रणालीमा जाँदाखेरि भनेको 7 प्रदेशहरूलाई चाहिँ यसले धेर थोर टच गरेका छ होइन, सबैले छुन्छ। अनि करिब यसले भनेको चाहिँ तपाईँको चुरेसँग प्रत्यक्ष अन्तर सम्बन्धित जनसङ्ख्याकै कुरा गर्नुहुन्छ भने तपाईँको झन्डै चाहिँ तपाईँको तथ्याङ्कलाई झन्डै 55% हाराहारीमा चाहिँ चुरेसँग चाहिँ सम्बन्धित छ। जस्तो तपाईँको तपाईँ हेर्नुहुन्छ भने चुरेभन्दा दक्षिण नै करिब 50-51% छ होइन। चुरेको नर्दर्न पार्ट उत्तरी पाटोमा पनि बस्तीहरू छन्। चुरेको बस्ती त छ नि। जस्तो तपाईँको तपाईँ गाईघाट देख्नुहुन्छ, जस्तो तपाईँ सिन्धुली देख्नुहुन्छ, मरिन उपत्यका देख्नुहुन्छ, जस्तो तपाईँको चाहिँ हेटौँडा देख्नुहुन्छ होइन। त्यस्तो ठुल्ठुलो चाहिँ बस्तीहरू चुरेको उत्तरमा छ अथवा त्यो चुरेभित्र होइन। अब त्यो गर्दाखेरि भने चाहिँ अब 50% भन्दा बढी भनौँ न होइन शीतल सर।
हजुर हजुर सर।
प्रत्येक त्यो चाहिँ त्यति जनसङ्ख्या चाहिँ चुरेसँग चाहिँ अन्त सम्बन्धित छ कि। अब त्यसो गर्दाखेरि भनेको यसको इम्पोर्टेन्स भनेको चाहिँ चुरे संरक्षण गरियो भने नेपालको चाहिँ बहुसङ्ख्यक जनतालाई त्यसले चाहिँ प्रत्यक्ष लाभ दिन्छ। त्यसो भयो
सरले लाभको कुरा गर्नुभयो, जस्तो चुरेको माटो चुरेलाई अनि सफा पानी सबैलाई भन्ने नारा। के हो यसको उद्देश्य के हो यस्तो भन्नुको यो नाराको मूल उद्देश्य के हो?
अब यसको चाहिँ जस्तो अब यो चुरे बोर्ड सुरुमा गठन हुँदाखेरि तय गरेको नारा रहेछ, यसको मुख्य उद्देश्य के हो भने चुरे कार्यक्रमको उद्देश्य हजुर सर सुन्दैछ सर, जस्तो यसको उद्देश्य के हो भने त्यहाँबाट जति पनि भूक्षय छ त्यो भूक्षयलाई नियन्त्रण गरेर पानीलाई चाहिँ जस्तो एउटा सफा समुलो कञ्चन पानी मात्रै तराईमा चाहिँ पठाउने होइन भन्ने यसको चाहिँ मुख्य उद्देश्य हो भन्ने मैले चाहिँ बुझ्या हो शीतल सर।
यसलाई जस्तै एकदम राम्रो कुरा सरले गर्नुभयो, चुरेको माटो यदि त्यहाँ संरक्षण हामीले गर्न सक्यौँ चुरे क्षेत्रमा भने त्यहाँबाट पानी रिचार्ज भएर सङ्लो पानी सफा पानी चुरेले हामीलाई दिन सक्छ। यसको यसको लागि मान लो चुरे क्षेत्रमा जुन बसोबास गरिरहेका नागरिकहरू र चुरेबाट प्रभावित भएका भावर र गेगर क्षेत्रका बासिन्दाहरूले के गर्नुपर्छ?
मुख्य संरक्षण गर्ने दायित्व अब राष्ट्रिय नेतृत्व गर्ने कुरा त केन्द्र सरकारले नै होला, केन्द्र सरकारले नै हो होइन, त्यो स्थानीय समुदायलाई चाहिँ कसरी अपनत्व फिल गर्ने गरी अपनत्व महसुस गर्ने गरी चाहिँ त्यो चाहिँ यो चुरे हाम्रो लागि हो र चुरे हामीले बचायौँ भने हाम्रै लागि राम्रो हुन्छ, यो चाहिँ एउटा राष्ट्रिय कर्तव्य पनि पुरा हुन्छ र हाम्रो चाहिँ यहाँको स्थानीय हाम्रो चाहिँ लाभ पनि यहाँबाट पाउँछौँ भन्ने कुरा चाहिँ महसुस गराउँदै उनीहरूलाई चाहिँ राज्यले चाहिँ सहभागिता गराउनुपर्छ भन्ने मलाई चाहिँ लाग्छ कि।
देखियो त केहन अइ खेतमे धान लहराइत रहै छलै मुदा देखते देखते बालू से सब भरा गेलै।
की करबै हमरा अहाँ के गाम शहर दिस जाहि हिसाब से चूरे दहन भ रहल छै आगू नै जान की हेतै।
हे एहने अवस्था जे रहतै त कोना के बाँचब नै जान की हाथ से।
की हमहू अहाँ क्षणिक लाभ के लेल वन जंगल के विनाश नदी नाला के दोहन तो नहीं कर रहल छी जै कारण से एहन विपद सब आबि रहल अछि।
बाढ़ भूस्खलन से बचवाक लेल वन जंगल के विनाश नदी नाला के दोहन में मनमानी नहीं करी, यही के संरक्षण करी, भय मुक्त आ सुखी जीवन बितावी।
सहभागी श्रोता, चुरे क्षेत्रलाई बचाउनको निम्ति अन्य निकायहरू सँगसँगै चुरे क्षेत्रकै बासिन्दा स्वयंले पनि अपनत्व महसुस गर्न आवश्यक छ। चुरेबाट सबैभन्दा बढी फाइदा पाउने चुरे क्षेत्रकै बासिन्दा हुन् अनि चुरे दोहनको असरको चपेटामा पनि सबैभन्दा पहिले चुरेकै बासिन्दा पर्छन्।
त्यसै कारण चुरे क्षेत्रको बारेमा बढी सचेतता र सावधानी पनि चुरेकै बासिन्दाहरूले अपनाउनु पर्दछ। कार्यक्रममा अब पालो भएको छ चुरे क्षेत्र संरक्षण सम्बन्धी एक सन्देशमूलक सामग्री प्रस्तुत गर्ने। चुरे दोहनले मानव तथा अन्य जैविक विविधतामा पार्न सक्ने असर र संरक्षणका उपायहरूका बारेमा रेडियो स्वागतम महेन्द्रनगर धनुषाका स्थानीय सहकर्मीले एक सन्देशमूलक रेडियो सामग्री तयार पार्नु भएको छ। अबको पालोमा सुनौ यो रेडियो सामग्री।
आवाजहरू बिना कुनै अवरोध चुरे फडान गरी काठ दाउरा बालुवा गिट्टी उत्खनन गरी गइरहेका गाडीहरूका हुन्। हाल वर्षायाम सकिन लागिएसँगै स्थानीय गरिब जनताहरू घर मर्मत गर्न साथै फर्निचर बनाउन र दाउराका रूपमा प्रयोग गर्नका लागि जबरजस्ती चुरेको वन जङ्गल फडानी गरिरहेका छन्। यसरी वन जङ्गल फडानी गरिरहँदा प्राकृतिक रूपमा नै रहेको वन्यजन्तुको आवास त सखाप हुन्छ नै, सँगै वातावरणीय रूपमा पनि यसले चुरे क्षेत्रमा मात्र नभई यहाँका आसपासका क्षेत्रमा पनि जलवायु परिवर्तनमा पनि अग्रणी भूमिका खेलिरहेका हुन्छन्।
हेर त ती खोला नालामा धमाधम बालुवा गिट्टी उत्खनन गरेर ओसार पोसार गरिरहेका छन्। दिनहुँ हामीले विभिन्न समाचार पत्र पत्रिका पढिरहेका हुन्छौँ चुरे जोगाउनु पर्छ रे, तर यहाँ प्रत्यक्ष अनुभव गर्दा त हाथी आयो फुसा जस्तै भएछ।
यति मात्र कहाँ हो र, हेर त ती हरियो डाँडामा अनियन्त्रित रूपमा बाख्रा गाई बस्तुहरू लगायतका जनावर चरिचरणका लागि छोडिएका ती जीव जन्तुले हुर्कन लागेका ससाना कलिला बोट बिरुवा लगायत जडीबुटी पनि सखा पारिरहेका छन्।
हो, त्यसैले आजबाट तपाईँ हामी पनि चुरेको ढुङ्गा माटो चुरेलाई स्वस्थ एवं पर्याप्त पानी र हरियाली हामी सबैलाई भन्ने मूल नाराको साथ चुरे संरक्षणमा जुटी असल नागरिकको परिचय दिउँ।
अहिले हामी चुरे संरक्षणका विषयमा जानकारी र पैरवी गर्ने गराउने उद्देश्यले प्रदेश दुईका तीन जिल्लाहरू क्रमशः धनुषा, महोत्तरी र सर्लाहीका 10 स्वतन्त्र रेडियो स्टेशनहरूको सहकार्य र अर्थ जर्नालिज्म नेटवर्क इन्टरन्युजको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले काठमाडौँ उपत्यकाबाट संरचित कार्यक्रम लहर चुरे र जीवनको केन्द्रीय संस्करण सुनिरहेका छौँ।
मुलको पानी आँगनमा आउँछ सधैँ तन्ना,
मुलको पानी आँगनमा आउँछ सधैँ तन्ना,
कहिले पानी खाली हुन्न भकारी माना,
मुलको पानी आँगनमा आउँछ सधैँ तन्ना।
आफ्नै ठाउँमा कामको खात लाग्ने, स्वस्थ आहार यही पाइने, रोग व्याधिले भाग्ने, यही रोप्छौँ यही फलाउँछ पैसा लत्तरमा, यही रोप्छौँ यही फलाउँछ पैसा लत्तरमा, हाम्रो लक्ष्य सधैँ भरि अलिदेखि थालीसम्म, मुलको पानी आँगनमा आउँछ सधैँ तन्ना। जलवायुको असर परे नयाँ जुक्ति खोज्ने, विपदको सामना गर्न सामूहिकता रोज्ने,
जलवायुको असर परे नयाँ जुक्ति खोज्ने, विपदको सामना गर्न सामूहिकता रोज्ने,
नारी पुरुष बराबर भए गाउने रम्म झम्मा, नारी पुरुष बराबर भए गाउने रम्म झम्मा, हाम्रो लक्ष्य सधैँ भरि अलिदेखि थालीसम्म, मुलको पानी आँगनमा आउँछ सधैँ तन्ना, मुलको पानी आँगनमा आउँछ सधैँ तन्ना, मुलको पानी आँगनमा आउँछ सधैँ तन्ना।
सहभागी श्रोता, यसका साथै आजका लागि हामी कार्यक्रम लहर चुरे र जीवनको अन्त्यमा आइसकेका छौँ। चुरे संरक्षणका विषयमा सबैलाई जानकारी र पैरवी गराउने उद्देश्यले सञ्चालित यो कार्यक्रम लहर चुरे र जीवनमा आज हामीले
चुरे दोहनको चपेटामा परेका धनुषा र महोत्तरीका नागरिकहरूको गुनासो सहितको जनबोली,
चुरे भावरसँग जोडिएका तराई मधेसका तीन जिल्ला धनुषा, महोत्तरी र सर्लाहीको वस्तु स्थितिका बारेमा चुरे वन तथा वातावरण क्षेत्रका अनुसन्धाता डाक्टर विजय सिंहसँगको अन्तर्वार्ता,
मानव तथा अन्य जैविक विविधताको अस्तित्वका लागि चुरे संरक्षणको महत्वका विषयमा चुरे संरक्षण कार्यालयका प्राविधिक राजदन राईसँगको कुराकानी,
अनि जबरजस्ती चुरे दोहनले मानव तथा अन्य जैविक विविधतामा पार्ने असरहरूका बारेमा तयार पारिएको एक सन्देशमूलक रेडियो सामग्रीको साथमा अन्य महत्वपूर्ण लोकहित कल्याणकारी सन्देशहरू पनि सुन्यौं।
अब भने कार्यक्रमका बारेमा आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया दिने माध्यम र तरिकाका बारेमा यो छोटो जानकारी सुनौ है त।
रेडियो कार्यक्रम लहर चुरे र जीवनको आजको खण्ड तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम मार्फत तपाईँ के कस्ता सवालका बारेमा जान्न सुन्न चाहनुहुन्छ? चुरे संरक्षणमा आफ्नो गाउँ बस्ती पालिकामा भइरहेका उदाहरणीय प्रयासका बारेमा बताउन चाहनुहुन्छ भने एनटिसी टोल फ्री आइभीआर नम्बर 1660100456 र एनसेल टोल फ्री आइभीआर नम्बर 9815720000 फोन गरेर रेकर्ड गराउनुहोस् है। सुझाव रेकर्ड गराउँदा आफ्नो पूरा नाम र ठेगाना भन्न नभुल्नुहोला। हामी तपाईँका विचारलाई कार्यक्रममा समेट्नेछौ। सम्झनाका लागि टोल फ्री आइभीआर नम्बरहरू फेरि एकपल्ट, एनटिसीका लागि 1660100456 र एनसेलका लागि 9815720000। याद गर्नुहोस्, यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
यी भर्खरै भनिएका नम्बरहरूमा तपाईँले आफ्नो प्रतिक्रिया, आफ्नो नाम र पालिका सहितको ठेगानाका साथमा रेकर्ड गराउन सक्नुहुन्छ। यति भन्दै अब भने कार्यक्रम लहर चुरेर जीवनबाट आजको लागि बिदा लिने बेला भइसकेको छ।
अहिले तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट हरेक 15 दिन अर्थात् पाक्षिक रूपमा कार्यक्रम लहर चुरेर जीवनको नयाँ अङ्क साप्ताहिक रूपमा पुनः प्रसारण र तिनै स्थानीय रेडियो कार्यक्रमहरूको एकीकृत एवं समष्टिगत स्वरूप केन्द्रीय संस्करणको नयाँ अङ्क सुन्न नभुल्नुहोला। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा मार्गदर्शन प्रदान गर्नुहुने सहकर्मी उपेन्द्र र प्राविधिक सहयोगी दिनेशसँगै म सरिता
अनि म पवनलाई पनि बिदा दिनुहोस्।
नमस्ते।